اس حدیث شریف سے چند احکام معلوم ہوئے، ان کا بیان ہوتا ہے. سب سے پہلی بات یہ ہے کہ نماز اسلام کے ارکان میں سے ایک رکن عظیم ہے. بات یہ کہ دن اور رات میں پانچ نمازیں فرض ہیں. تیسری بات یہ کہ روزہ بھی ارکان اسلام میں سے ایک رکن عظیم ہے، اور روزہ ہر سال میں ایک مخصوص مہینے میں فرض ہے، اس کا نام رمضان ہے. چوتھی بات یہ ہے کہ زکوٰۃ بھی ارکان اسلام میں سے ایک رکن عظیم ہے. پانچویں بات یہ ہے کہ قیام اللیل یہ امت کے حق میں واجب نہیں ہے، اور امام عینی نے نقل کیا کہ صحیح مذہب پر حضور صلی اللہ تبارک و تعالی علیہ وسلم کے نزدیک کے اوپر بھی قیام اللیل واجب نہیں. چھٹا حکم عینی نے، امام عینی نے یہ بتایا کہ عین واجب نہیں ہے، اور شافعیہ میں سے امام استخری نے اس کے فرض کفایہ کا قول کیا، لیکن مشہور اور معتمد ہمارے مذہب حنفی میں یہ ہے کہ نماز عید کا وجوب سنت سے ہے، لہذا صلاۃ عیدین واجب ہیں. چھٹی بات یہ کہ عاشورے کے دن کا روزہ اب فرض نہ رہا، اور اب اس بات پر اجماع ہے. اور کیا ہے؟ ہاں، اور امام اعظم رضی اللہ تبارک و تعالی عنہ کے نزدیک فرضیت رمضان سے پہلے صوم عاشورہ واجب تھا، اور امام شافعی کے نزدیک یہ واجب نہیں تھا. اور ایک قول ان کا یہ بھی ہے جو امام اعظم کے قول کے موافق ہے کہ پہلے واجب تھا. اور اس میں یہ ہے کہ حضور صلی اللہ تبارک و تعالی علیہ وسلم نے حدیث میں جو خصال اور جو افعال ذکر کیے، جو ان کو بجا لائے اور ان پر ہمیشگی کرے، ایمان صحیح کے ساتھ ایمان صحیح شرعی معتبر رکھتا ہو، اور ان فرائض اور واجبات اور شرائع اسلام کو وہ بجا لائے، ان پر ہمیشگی کرے، تو وہ بلا شک مراد کو پہنچا. جدید بنا یہ ہے کہ ائمہ کی اور اکابر دین کی بارگاہ میں حاضر ہونا، سفر کر کے جانا اور ان سے امور دین کو پوچھنا، یہ فی الجملہ شرعاً مطلوب ہے اور خوب ہے، اور بعض حالات میں ہے جبکہ آدمی کے شہر میں کوئی احکام دین بتانے والا نہ ہو تو اب اس کے اوپر یہ فرض ہے کہ وہ وہاں سے چل کر سفر کر کے جہاں عالم دین موجود ہے جائے اور اس سے احکام دین کو پوچھے. جیسے کہ پہلے بتایا گیا اس میں بے ضرورت اور بے طلب قسم کھانا جائز ہے کہ ان صحابی نے حضور صلی اللہ تبارک و تعالی علیہ وسلم کہ حضور غیر مطالبہ قسم انہوں نے قسم کھائی اور کہا واللہ خدا کی قسم میں نہ اس پر زیادہ کروں گا اور نہ اس سے کم کروں گا. علاوہ یہ بھی ہے جو اس حدیث میں دوسری روایت میں ہے جو امام مسلم کے ہاں ہے کہ حضور نے فرمایا افلح و ابیہ ان صدقہ. حضور نے یہ فرمایا کہ یہ آدمی کامیاب ہے اس کے باپ کی قسم اگر یہ سچا ہے. پتا لگا کہ اگر تم غیر اللہ کی اس طور پر نہ ہو اس طور پر مشرکین غیر اللہ کی تک قسم کھاتے تھے، بتوں وغیرہ کی قسم کھاتے تھے، اس طور پر تعظیم غیر اللہ اس حد تک جس حد تک مشرکین کرتے تھے اس طور پر نہ ہو، ان کی قسم کی حیات سے مختلف ہو، ان کے اعتقاد سے مختلف ہو، اور اس سے مراد کسی امر کی تاکید ہو یا وہ شے اگر عظمت دینی رکھتی ہے اور اللہ سے یا اس کے رسول سے نسبت رکھتی ہے تو اس نیت سے کہ اللہ تبارک و تعالی نے اپنی حرمات اور اپنے شعائر کی تعظیم کا حکم دیا ہے اور یہ فرمایا ہے کہ من یعظم حرمات اللہ فهو خیر له عند ربه، جو اللہ کی حرمتوں کی تعظیم کرے وہ اس کے نزدیک وہ اس کے لیے اس کے نزدیک خیر ہے. اور فرمایا جو اللہ کی نشانیوں کی شاعر اللہ کی تعظیم کرے تو یہ دل کا تقویٰ ہے. اگر قسم ہر طرح مشرکین کے اعتقاد سے اور ان کی قسم کی حیات سے مختلف ہو اور کسی امر کی محض تاکید کری ہو یا تعظیم شرعی کے طور پر ہو کہ شرعاً اس وہ چیز معظم ہو، اس وجہ سے اس کی قسم یاد کی، तो इसमें हर्ज नहीं। जैसे कि आला हज़रत अज़ीम अल-बरकत ने फरमाया कि याद हुजूर की कसम गफलत आयशा सितम खूब हैं कायदे गम में हम, कोई हमें छुड़ाए क्यों। और जिस तरह अल्लाह तबारक व तआला ने अपने हबीब सल्लल्लाहु तबारक व तआला अलैहि वसल्लम के शहर पाक की, उनकी खाक कफे पाक की, उनकी उम्र शरीफ की और उनके कलाम की कसम याद फरमाई, जिसको हालत यूं अदा किया कि वो खुदा ने है मरतबा तुझको दिया, न किसी को मिले न किसी को मिला, कि कलाम मजीद ने खाई शाह तेरे शहरों कलामों बका की कसम। और जैसे हजरत उमर रज़ी अल्लाह तबारक व तआला अन्हु का यह मजमून आला हजरत ने अपने सलाम में अदा किया, वो मजमून यह है कि हजरत उमर ने सरकार अलैहिस्सलातु वस्सलाम को याद किया हुजूर के विसाल के बाद, तो उन्होंने कहा कि आपकी फजीलत अल्लाह के यहां इतनी पहुंची कि अल्लाह ने आपकी जान की कसम याद फरमाई, किसी ने भी की जान की कसम याद न फरमाई। और आपकी फजीलत अल्लाह की बारगाह में यह है कि अल्लाह ने आपकी खाक के कदम की कसम याद फरमाई, कि फरमाता है ला उसे बेहादल बल अंतम बेहादल बल, मुझे इस कसम की शहर है दरा हाल के ए महबूब, घर की कसम है दरा हाल के ए महबूब तुम इसमें तशरीफ फरमा हो। इसी को आलत ने फरमाया कि खाई कुरान खाके गुजर की कसम, खाई कुरान खाके गुजर की कसम, उसका बेबाकी हुरमत पे लाखों सलाम। और इसी को इमाम बोसीरी इस मजमून को यूं अदा करते हैं कि अक्सम तबिल कमर मुंशक इन न लहू मिन कल्बी निस्बतम बबरूरत अल कसमी, मुझे उस चांद की कसम है जो मोहम्मद रसूलुल्लाह की उंगली को देख करके अंगुश्त मुबारक को देख करके शक हो गया कि इसको जो है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु तबारक व तआला अलैहि वसल्लम के कल्ब पाक से और शरह सदर से वो निस्बत है कि वो निस्बत जो है उस पर जो है मेरी कसम जो है वो पूरी होती है। इसीलिए साहिब ज़कात ख़ैरात कहते हैं अल्लाहुम्मा इन्ना नस्तश्फ़ी इलैक इज़ हुवा औजहु शुफ़ा इलैक वनुक्सिमु बिही अलैक इज़ हुवा अअज़मु मन उक्सिमु बिहक़्क़ी अलैक ونتوسل به اليك اذ هو اقرب الوسائل اليك اے اللہ ہم تیری بارگاہ میں تیرے رسول کو جب بلاتے ہیں اس لیے کہ وہ سب سے بڑا واحد شفیع جاہ والا سب سے بڑی جاہ والا شفیع وہی محمد رسول اللہ ہے اور ہم ان کی قسم تجھے کہتے ہیں کہ یہ سب سے بڑے ہیں اور سب سے اعظم ہیں جن کے حق کی قسم تجھے دی جاتی ہے اور ان کو ہم وسیلہ لاتے ہیں اس لیے کہ تیری جناب میں ہمارا سب سے قریب تر وسیلہ یہی ہے۔ تو یہ پتہ لگا کہ معظمان دینی کی اور خصوصاً حضور دربار عالم صلی اللہ تبارک و تعالی علیہ وسلم کی قسم کھانا اور یاد کرنا یہ اس کو مشرکین کی کے طرز سے اور ان کی قسم سے دہ کوئی علاقہ نہیں ہے. اور حدیث کا مصداق من حلف بغیر اللہ فقد اشرک یہ ہے کہ جو معاذ اللہ اللہ تبارک و تعالیٰ کا غیر اللہ کو شریک جان کر کے جیسی اس کی تعظیم ہوتی ہے ویسے ہی تعظیم کی نیت سے اس کی کوئی قسم کھائے تو بے شک وہ مشرک ہے. اور یہ کوئی مسلمان اولیاء کے ساتھ انبیاء کے ساتھ سرور انبیاء کے ساتھ یہ قصد نہیں کرتا, بلکہ یہ سب سمجھتے ہیں کہ یہ اللہ کے وسیلے ہیں, اللہ کی بارگاہ کا وسیلہ ہے اور ہمارا اللہ کی بارگاہ میں شفیع ہیں. اس میں یہ بھی ہے کہ ایمان مقلد کا صحیح ہے اور کوئی اگر آئے حاکم کے پاس قاضی کے پاس اور وہ کہے اشہد ان لا الہ الا اللہ اشہد ان محمد عبدہ ورسولہ, اب یہ قاضی نہیں معلوم کرے گا کہ تو نے جو یہ عقیدہ اللہ کو ایک ماننے کا اور محمد کو صلی اللہ علیہ وسلم رسول جاننے کا کہ تو نے عقیدہ ظاہر کیا یہ نظر و استدلال کی وجہ سے ہے یا یہ اس وجہ سے ہے کہ تو مسلمانوں کے گھر میں پیدا ہوا اور مسلمانوں کی گود میں تو پلا اور ان سے لا الہ الا اللہ سنا تو نے. صحیح مذہب یہ ہے کہ ایمان مقلد صحیح ہے اور اس کا عقیدہ جو ہے وہ صحیح ہے, اس میں نظر اور استدلال کی حاجت نہیں ہے, قاضی اسے نہیں پوچھے گا. اس میں مرجیہ کا بھی رد ہے جن کا عقیدہ یہ ہے کہ ایمان کے ساتھ جو ہے کوئی معصیت جو ہے ادھر نہیں پہنچاتی. اور یہاں پر صاف شرط ہے کہ فلاح کو اس وقت پہنچو گے کہ ان فرائض میں سے نہ کچھ زیادہ کرو نہ کچھ زیادہ کرو نہ کچھ کم کرو. یہاں تک میں نے اس حدیث سے جو احکام مستمت ہوئے وہ امام عینی رضی اللہ تبارک و تعالیٰ عنہ کی امت القاری سے کچھ تصرف کے ساتھ بیان کیے. اور یہاں ایک بحث علمی اور رہ گئی, وہ یہ ہے کہ اس جگہ استثناء ہے حدیث میں الا ان تطوع, سائل نے پوچھا کہ کیا میرے اوپر کچھ اور فرض ہے, سرکار نے فرمایا کہ نہیں مگر یہ کہ تم اپنی طرف سے کچھ نفلی عبادت, نماز پڑھو, نفلی روزہ رکھو. اس پر بحث یہ آئی کہ یہ استثناء متصل ہے جیسا کہ اصل ہے, اور حنفیہ کا مذہب یہی ہے, اور اس بنا پر انہوں نے یہ فرمایا کہ یہاں پر الا ان تطوع میں استثناء متصل ہے. اب استثناء جب متصل ہو تو اس کے لیے ضروری یہ ہے کہ مستثنا جن سے مستثنا ملے تو بظاہر اس پر اعتراض یہ پڑتا ہے کہ تتبع نفل ہے اور مستثنا من ہو جو اللہ سے پہلے ہے وہ فرد ہے, فرد الگ جنس ہے اور مستثنا الگ جنس ہے, तो यहां मुस्तस्ना, जिनसे मुस्तस्ना से नहीं है तो ये मुत्तसिल कैसे है? उसका जवाब हनफिया ये देते हैं कि यहां पर मतलब यह है कि तुम्हारे ऊपर किसी चीज की फर्जियत और किसी चीज का वजूद नहीं है, मगर यह कि अगर तुम तत्व करो तो तत्व में दो हैसियत है, एक तत्व फी नफ्सी ये फर्ज नहीं है, लेकिन अगर तत्व को नफल को अगर शुरू कर दे, अपनी नमाज पढ़ना लगा अल्लाह अकबर, तो अब यह वाजिब हो गई, अब शुरू से जो है यह लाजिब हो गई, लिहाजा बएतबारे शुरू यह तत्व जो है वो मुस्तस्ना मिनो के जिंस से है, कि जैसे मुस्तस्ना मिनो फर्ज है, अब यह बएतबारे शुरू यह नमाज भी जो है तुम्हारे ऊपर वाजिब है, अब तुमने शुरू कर दी तो इसका इतमाम और इकमाल वाजिब है। और हनफिया की ताईद जो है वो आयत करीमा वला तुबतिलू आमालकुम से होती है, कि अलग उसने फरमाया कि अपने आमाल को बातिल मत कर, और शुरू कर देने के बाद नमाज को छोड़ देना ये इफ्साद नमाज है, इसमें नमाज का इबादत का इब्ताल है, लिहाजा ये मही अनुय ये नाजायज है। और बहुत सारे उन फुरूजें भी होती है जो शाफिया और हनफिया के नजदीक भी मुसल्लम है, और यहां पर इनका महल नहीं है, इस बहस को मैं इंशाल्लाह कल जिक्र करूंगा। और यह हनफिया का मजहब था, शाफिया ने यह कहा कि यहां पर इस्तिस्ना मुनक़ते है, उनकी वजह जाहिर है के तत्व है और तत्व जिनसे मुस्तस्ना में से नहीं है, लिहाजा इस्तिस्ना मुनक़ते है, लिहाजा उनका मतलब यह है कि अगर किसी ने नफल शुरू किया नमाज या रोजा तो उसने अगर उसको पूरा नहीं किया तो उस पर उसका इत्माम और इकमाल लाजिम नहीं है। और इस सिलसिले में वो बाद रिवायात जिक्र करते हैं, और हमारे मौजूद भी कुछ रिवायात हैं जिनसे साफ पता लगता है कि अगर रोजा नफली रखा और किसी उज़्र से उसको छोड़ दिया तो फिर उसकी क़ज़ा लाजिम है। मैं इसका बयान कल करूंगा। अब यहां पर यह बयान रिजाल और लताइफ़ इस्तिहाद का बयान, और इस हदीस को इमाम बुखारी ने कहां कहां और रिवायत किया, और उनके अलावा इमाम मुस्लिम वाला किस कितने इसको रिवायत किया, इसका बयान आता है, इसके रिजाल का बयान, और वो पांच हैं। पहले हैं इस्माइल इब्न अबी उबैस, और इनका नाम है इस्माइल इब्न अब्दुल्ला असबई मदनी, ये इमाम मालिक के भांजे हैं जिनका जिक्र पहले गुजर चुका है। इमाम मालिक उनके उस्ताद हैं और उनके मामू हैं। और अबू उबैस ये इमाम मालिक के चचाजात भाई हैं, हो गया। दूसरे हैं मालिक इब्ने अनस, जिनका जिक्र गुजर चुका पहले। तीसरे हैं उनके चचा अबू सुबैद, सुहैद नाम है, नाफे इब्ने मालिक इब्ने अबी आमिर अल बदनी, इनका भी जिक्र गुजर चुका। चौथे हैं उनके बाप, उनका नाम है मालिक इब्ने अबी आमिर, उनका भी जिक्र गुजर चुका। पांचवें हैं उस्मान तलहा इब्ने उबैदुल्लाह, जिनकी कुनियत है अबू मोहम्मद, दादा बोलो तलहा इब्ने उबैदुल्लाह इब्ने उस्मान इब्ने अम्र कुरैशी, जिनके लिए जन्नत की बिशारत दी गई, उनमें से एक खुश नसीब है ये। इनका नसब सातवें दादा में हुजूर सरवरे आलम सल्लल्लाहु तबारक व तआला अलैहि वसल्लम के साथ मिल जाता है, इसी तरह अबू बकर के साथ। इनकी माँ इस्लाम लाई और उन्होंने हिजरत की, सारे अज़ाबात में ये सरकार के साथ शरीक रहे सिवाय बद्र के। बद्र में ये और हजरत सईद इब्न ज़ैद शरीक नहीं थे, वो आज रहू पिया। और बद्र में इसके बावजूद के सर ये शहीद नहीं थे, हुजूर ने इनका हिस्सा मुकर्रर फरमाया। सिद्दीक अकबर जब इनको याद करते थे, इनका जिक्र करते थे, तो कहते थे कि आज का दिन पूरा तलहा के लिए है, और आठ लोग जिन्होंने इस्लाम की तरफ सबकत की साबिकीन अवलीन में जो लोग हैं, उनमें से एक ये तलहा इब्ने उबैदुल्लाह है, और उन पांचों में से एक, पांच में से एक हैं जो सिद्दीक अकबर के हाथ पर ईमान लाए। और छह असहाबे शूरा जिनमें हुजूर सरवर आलम सल्लल्लाहु तबारक व तआला अलैहि वसल्लम ने मुसलमानों का मुआमला रखा था, और हुजूर दुनिया से चिप ले गए, नरा हाले के हुजूर उनसे राजी थे, उनमें एक तलहा इब्ने उबैदुल्लाह है। और ग़ज़वा उहद में जो लोग हुजूर सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु तबारक व तआला अज़मा की नुसरत के लिए और जान निसारी के लिए आगे बढ़े, उनमें के एक तलहा इब्ने उबैदुल्लाह है। इन्होंने अपने हाथ से हुजूर सरवरे आलम सल्लल्लाहु तबारक व तआला हाथ से हुजूर पर एक वार बचाया, जिसकी वजह से इनकी एक या दो उंगलियां शल हो गई। हाकिम ने ज़ाहिर ने इनको उहद के दिन तीर मारा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ, मालिक इब्ने ज़ुहैर ने तीर फेंका, उस तीर को तलहा इब्ने उबैदुल्लाह ने अपने हाथ से रोका, जिससे उनकी छुगलिया जख्मी हो गई और शर हो गई। और कहा जाता है कि उस दिन आपको 75 दम आए। हुजूर अलैहिस्सलाम ने आपका लकब तलहातुल खैर और तलहातुल जवाद रखा। इनकी 38 हदीसें मरती हैं, दो हदीसों पर बुखारी मुस्लिम का इत्तेफाक है, और दो हदीसें तन्हा बुखारी ने रिवायत की हैं, और तीन हदीसें मुस्लिम रिवायत की हैं। जमल में आपकी शहादत हुई, एक तीर आपको लगा पीछे से कि पता न चला किसने आपको तीर मारा, मरमान पर उसकी तोहमत आई, 10 जुबादल उड़ा को 36 हिजरी में, और आपकी उम्र 64 साल थी, और एक कौलिया है कि 62 साल थी, और एक कौलिया है 58 साल आपकी मशहरी थी, और आपकी कभी शरीफ बसरा में है, और कुतैबा ने कहा, इब्ने कुदामा कहते हैं कि अंतराय कुरा में आपको दफन किया गया, और आपकी बेटी ने देखा 30 बरस के साथ मरने के बाद कि आप अपनी कब्र शरीफ में कुछ पानी की तरह की शिकायत कर रहे हैं कि पानी कहीं जा रहा है, तो आपकी कब्र, आपको कब्र से निकाला गया, तो जब आपको निकाला गया आपका वजन तरोताजा था, और बसरा में दार हिजरतैन में आपको दफन किया गया, और बसरे में इनकी कब्र मशहूर है, और ये वाकया इस बात की खुली दलील है कि शुहदा जिंदा हैं और उनके अजसाम जमीन नहीं खाती, बाकी रहते हैं, उनका याद बहुत अरफ आला है, हम उनसे अरफ आला अंबिया की खसूस कर बड़े अंबिया सल्लल्लाहु तआला का याद सबसे अरफ आला है, तमाम असहाब कुतुब सित्ता ने इनकी हाजिर रिवायत की, और सहाबा में तलहा नाम के कई लोग हैं, और तलहा इब्न रज़ुल्लाह के दो नाम के दो हैं, एक यह है और दूसरे तलहा इब्न रज़ुल्लाह तैमी हैं, और उनका लक़ब भी तलहतुल ख़ैर था। लताइफ इब्दान का बयान, इसमें पहले हदसना है और फिर उसके बाद हदसनी मालिकुन कहा है इफ़राद के साथ, हदसना वहां पर जमा के साथ है, इसका मतलब यह है कि शेख ने इब्ने अभी खालिद इस्माइल ने खालिद इस्माइल ने इस्माइल ने अभी उबैस के लिए हदीस पढ़ी, उनके साथ दूसरे लोग भी थे, और दूसरी जगह हदसनी उसका मतलब यह है कि शेख ने तन्हा उन्हीं के लिए ये पढ़ी रात की, और इसमें तहदीस सिमा और अनाना तीनों हैं, और इसके सब रिदार मदनी हैं, और यह है कि इसके इसकी सनद मुसलसल बिल अकारिब है, इसलिए कि इस्माइल अपने बाप से रिवायत करते हैं, वो अपने चचा से रिवायत करते हैं, वो अपने बाप से रिवायत करते हैं, और वो अपने अपने हलीफ से रिवायत करते हैं, जो तलब ने बदला है। इसको इमाम बुखारी ने कहां कहां रिवायत किया, इसका बयान इमाम बुखारी ने इसको इमाम बुखारी ने इसको किताब शहादात में इस्माइल इब्न अबू बैस से उसी तरह से रिवायत किया जो यहां जिक्र हुई, और किताब सौम में और तर्क रियल में भी इसको रिवायत किया और इमाम मुस्लिम ने इसको किताब ईमान में रिवायत किया और अबू दाऊद ने इसको किताब सलाह में रिवायत किया और नसई ने इसको किताब सलाह में रिवायत किया और किताब उस्ताह में रिवायत किया और किताब ईमान में रिवायत किया।